الله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم. صلوات پڑھیں محمد و آل محمد. بیان کیا کہ یہ جہاں میں، اس جہاں میں جب انسان آیا تو لا علم تھا، جاہل تھا، تو اسے معرفت کی ضرورت ہے. معرفت دے کون؟ معرفت دو چیزوں کے ذریعے معرفت ملی. ایک معرفت انبیاء کے ذریعے ملی، ایک قرآن کریم کے ذریعے انسان کو معرفت ملی. تاکہ انسان کو معرفت حاصل ہو، اسماء حسنہ کی اور خداوند عالم کی تعریف کر سکے، خداوند عالم کی پہچان کر سکے. الحمدللہ رب العالمین، یہاں خداوند عالم تعلیم دے رہا ہے، معرفت دے رہا ہے کہ اے انسان، تو جاہل ہے اور تیری تعریف، جاہلانہ تعریف کی مجھے کوئی ضرورت نہیں. جاہلانہ تعریف، مادی تعریف مجھے نہیں چاہیے. اس وجہ سے تجھے تعلیم کی ضرورت ہے، معرفت کی ضرورت ہے. کیونکہ معرفت نہیں ہوگی تو حضور نہیں آئے گا، معرفت نہیں ہوگی تو بندہ عبادت خدا میں حاضر نہیں رہے گا. حاضر ہو کیسے جب معرفت ہو؟ معرفت اور علم میں فرق کیا ہے؟ معرفت اور علم میں فرق کیا ہے کہ معرفت ہے کیا چیز؟ ائمہ علیہ السلام کے لیے آپ نہیں کہہ سکتے کہ ان کو معرفت ہے. اگر آپ یہ کہیں کہ خداوند عالم کے لیے نہیں کہہ سکتے کہ اس کے پاس معرفت ہے، بلکہ اس کے پاس علم ہے، ان کے پاس معرفت نہیں. معرفت اور علم میں فرق کیا ہے؟ معرفت سے پہلے نسیان ہے، معرفت سے پہلے بھول ہے. لیکن تب بھول سے پہلے معرفت کی ضرورت پڑتی ہے. علم سے پہلے نسیان اور بھول نہیں، علم سے پہلے کوئی نسیان کوئی بھول نہیں. کس چیز کو ہم بھولے تھے؟ کون سی چیز ہم نے بھولی تھی؟ ہم بھول گئے تھے عالم ارواح کے اقرار کو. الست بربکم قالوا بلا شہدنا علی انفسنا. شہدنا، امام جعفر صادق علیہ السلام سے سوال کیا گیا کہ شہدنا، شہدنا کون سا علم تھا، کون سی گواہی تھی؟ علم حصولی کی گواہی تھی یا علم حضوری کی گواہی تھی؟ امام نے کہا علم حضوری. ہم آ کے اس علم حضوری کو بھول گئے. اور محمد اور آل محمد یا انبیاء اس اقرار کو، اس عہد و پیمان کو نہیں بھولے. علم حضوری کیا ہے؟ علم حضوری یہ ہے کہ دل سے آپ کسی چیز کو جان لیں. علم حصولی کیا ہے؟ جو آپ کو حواس خمسہ کے ذریعے حاصل ہو، حواس ظاہریہ کے ذریعے حاصل ہو، اسے علم حصولی کہتے ہیں. بس ہم یہاں بھول گئے، عالم مادہ میں آئے تو ہمیں یاد دلانے کے لیے قرآن بھیجا گیا اور انبیاء بھیجے گئے کہ انہیں وہ عہد و پیمان یاد دلایا جائے. تبھی علی علیہ السلام نہج البلاغہ کے پہلے خطبے میں کہتے ہیں کہ انبیاء اس نعمت کو یاد دلانے آئے ہیں جو انسان بھولا ہوا ہے، جو انسان بھول گیا اس نعمت کو یاد دلانے کے لیے آئے. بس قرآن کریم نے بھی اسی تعلیم کا سلسلہ جاری رکھا، تاکہ تعلیم جب تک حاصل نہیں ہوگی، معرفت حاصل نہیں ہوگی، انسان خدا کی عبادت میں حاضر نہیں ہوگا. اور حاضر جب تک نہیں ہوگا وہ انا پرستی میں ہی رہے گا. سب سے پہلا گناہ جو اس جہاں میں سرزد ہوا وہ انا. ادب بندگی ہے کیا؟ ادب بندگی، ادب کسے کہتے ہیں؟ ادب کہتے ہیں کہ خداوند عالم مجھ سے کیا چاہتا ہے اور میں کیا خداوند عالم سے چاہوں. خداوند عالم مجھ سے کیا چاہتا ہے اور میں کیا خداوند عالم سے چاہوں. قرآن کریم نے کہا ہے عباد الرحمن، وہ خدا رحمان کے بندے ہیں، الذین یمشون علی الارض ہونا، جو اپنی، جو زمین پہ چلتے ہیں انکساری کے ساتھ، انا کو ختم کرتے ہوئے. بس اب خداوند عالم نے کیا چاہا ہے کہ انکساری سے تو میری عبادت کر، आजिजी से तू मेरी इबादत कर, अपनी अना को खत्म करके मेरी इबादत कर। अल्लज़ीन यमशूना अलल अर्ज़ हौना इय्याका नअबुदु में भी यही इशारा है। क्या कहते हैं हम, कर मैं रहा हूं इबादत, लेकिन कह क्या रहे हैं, सिर्फ हम तेरी इबादत करते हैं। खुदावंद आलम कह रहा है कि अपनी मैं को हम में गुम कर डाल, अपनी मैं को हम में गुम कर डाल। अब इबादत के लिए पहले मारिफत जरूरी है। खुदावंद आलम ने मारिफत दी क्योंकि मारिफत के बगैर नामुमकिन है कि आप किसी की इबादत करें, नामुमकिन है, मुहाल है कि इंसान मारिफत के बगैर किसी की इबादत करे। बस मारिफत तभी, कुरान करीम में आप अगर नजर दौड़ाएं या सीरत आइम्मा में नजर दौड़ाएं, सीरत आइम्मा में क्यों ज्यारत जामिया कबीरा को बयान किया गया, क्यों अंबिया की सीरत को बयान किया गया कुरान में, आप देखेंगे एक पूरा किस्सा सिर्फ नबी की सीरत को बयान करने के लिए आया। शुरू से लेकर आखिर तक जनाब यूसुफ की सीरत बयान की और उसमें बयान किया नहनु नकुसु अलैका अहसनल कसस, हम सबसे बेहतरीन किस्सा तुम पे बयान करते हैं, किस्से बयान करते हैं, बिमा औहैना इलैक। बस क्यों अंबिया की सीरत पे ध्यान दिया गया, क्यों अंबिया की, क्योंकि खुदावंद आलम की मारिफत किसके जरिए होगी, अस्मा और सिफात के जरिए। अस्मा और सिफात कुल्ली हैं और जुजी हैं। अस्मा और सिफात क्या हैं, कुल्ली हैं और जुजी हैं। मिसाल के तौर पे कुल्ली सिफात असल हैं जुजी की। आप कहें कि खुदावंद आलम राजिक है क्योंकि वो कादर है, खुदावंद आलम जिंदगी देता है क्योंकि वो कादर है, खुदावंद आलम खालिक है क्योंकि वो कादर है। ये जो कादर है ये असल है, इसमें कुल्ली है किस पे, राजिक पे, जिंदा करने वाले पे, मारने वाले पे। बस खुदावंद आलम की मारिफत होगी उसके अस्मा और सिफात के जरिए, जात के जरिए खुदावंद आलम की मारिफत नहीं हो सकती। फिर अस्मा जुजिया हैं और कुलियां हैं, बस मजहर कोई होना चाहिए ताकि मजहर को देखें और खुदावंद आलम के अस्मा की पहचान करें, तभी अंबिया मजहर बने, अइम्मा मजहर बने, अस्माए कुलिया के या अस्माए जुजिया के, अस्माए कुलिया के या अस्माए जुजिया के। जनाब ईसा इसमें जुजी के मजहर बने, खालिक बने, खालिक मजहरे इसमें जुजी जनाब ईसा। कौन ऐसी हस्तियां हैं जो मजहरे अस्माए कुलियां हैं, मोहम्मद और आले मोहम्मद। एक दुआ में आया है, गौर से सुनिएगा, अल्लाहुम्मा इन्नी असलुका, एक खुदा में सवाल करता हूं तुझसे, बिल आजम इल आजम इल आजम, इसमें आजम के जरिए जो आजम है, तीन दफा, इसमें आजम के जरिए जो आजम है, कौन है इस मजहरे इसमें आजम, मजहर इसमें आजम कौन है, रसूल अकरम, इन्नका ला खुलुक नजीम, ए रसूल तुम अजीम खुलुक पे फायज हो। क्यों अली का जिक्र इबादत है, क्योंकि अली का जिक्र ना हो तो खुदावंद आलम की मारिफत ना हो। बस अली का जिक्र इबादत क्यों है, क्योंकि खुदावंद आलम की मारिफत अली के जिक्र से होगी। मारिफत पहुंचाए कहां, बंदगी तक, बंदगी देखें कहां, उन मजाहिर में, उन आईनों में। आईना खुद के वजूद को नहीं दिखाता, बल्कि आईना दूसरे के वजूद को दिखाता है। बस ये आईनों से नजर क्या आना चाहिए, आईनों से नजर आना चाहिए मारिफत अस्माए हुस्ना। यदुल्लाह, आईनुल्लाह, वजहुल्लाह। बस खुदावंद आलम कह रहा है कि इय्याक नअबुद, ए इंसान मजहर इसमें खुदा बन जा, या कना अबुदो मजहर इसमें खुदा बन जा। कैसे बना बंदा मजहर इसमें खुदा, पहले बयान किया कि इंसान जब मुस्तहबात के करीब आ जाए, मुस्तहबात के करीब आ जाए तो उसकी अना पॉजिटिव हो जाती है, इंसान की अना पॉजिटिव हो जाती है, और जब मुस्तहबात को इंसान अपने ऊपर वाजिब कर दे तो उस वक्त वो क्या बन जाता है, अना को खत्म कर देता, अना को फना कर देता है जाते खुदावंदे आलम में। ये हकीकत है। आप आयमा के कलाम में आप थोड़ी सी निगाह डाल दीजिएगा, आयमा के कलाम में निगाह डाल दीजिएगा कि आयमा अलैहिस्सलाम का जो कलाम था वाकयन वो कलाम हमें बताता है कि इन बंदों ने अपनी अना को खत्म कर दिया, अपने इरादे को फना कर दिया खुदावंदे आलम के इरादे में। मिसाल के तौर पे इमाम हुसैन मक्के में खिताब फरमाते हैं, मक्के में मक्के वालों से खिताब फरमाते हैं, कल को जाना है इमाम ने करबला की तरफ। वहां उस खुतबे को जरूर देख लीजिएगा, वहां इमाम ने कहा कि कल हम करबला में जाएंगे और वहां हम कत्ल किए जाएंगे। आखिर में एक जुमला फरमा रहे हैं, जो हमारे साथ चलना चाहे वो चले इंशाअल्लाह, अगर खुदा ने चाहा। बंदा मुंतजर है कि अगर खुदा ने चाहा। ये हुक्म भी सादर किसने फरमाया है कि कल मैं निकलूं इधर से? खुदावंदे आलम ने। और अगर कल खुदावंदे आलम का इरादा बदल जाए, मेरा इरादा भी बदल जाएगा इंशाअल्लाह, अगर खुदावंदे, हमारी तरह ना इंशाअल्लाह, कि हम जो इंशाअल्लाह कहते हैं मर्जी अपनी चलाते हैं, ये इंशाअल्लाह है, हकीकी है कि बंदा सिर्फ मर्जी खुदा को चाहता है, हकीकी है, बंदा मर्जी खुदा को चाहता है। बंदों की दो किस्में हैं, एक वो बंदा जो खुदा की राह में चलता है, एक वो बंदा जो खुदा में चलता है, एक वो बंदा जो खुदा की राह में चलता है, एक वो बंदा जो खुदा में चलता है। दोनों की कुरान करीम ने मिसालें दी। वल्लज़ीना हाजरू फी सबीलिल्लाह, जो लोग हिजरत करते हैं खुदा की राह में, एक वल्लज़ीना जाहदू फीना, जो लोग हम में कोशिश करते हैं, हम में जिहाद करते हैं। बस बंदे कितने हुए? दो किस्मों के हुए। और वाजे करूं मैं, जो खुदा की राह में निकले वो उस राह को बचाना चाहता है, अगरचे सही है लेकिन उस राह को बचाना चाहता है कि वो राह हमेशा सालिम रहे, बची रहे, महफूज रहे। लेकिन जो खुदा में निकलता है वो किसी राह को नहीं चाहता, बल्कि खुदा के इरादे को चाहता है कि जो खुदा हुक्म लगाता जाए, जो खुदा का इरादा हो वो मेरा मेरा इरादा बनता जाएगा। मिसाल इमाम बाकर अलैहिस्सलाम को मालूम हुआ कि जनाबे जाबिर बीमार हैं, जनाबे जाबिर के पास आए और फरमाया कि जाबिर तेरा क्या हाल है? कहा कि मैं बीमार हूं और बीमारी मुझे पसंद है तंदुरुस्ती से, मैं फकीर हूं और फकीरी मुझे पसंद है सर्वतमंदी से, और मौत मुझे ज्यादा बेहतर लगती है, ज्यादा पसंद है जिंदगी से। ये जनाबे जाबिर। जनाबे जाबिर के इमाम ने क्या फरमाया? ए जाबिर, हम में से हम पर इनमें से कोई हालत भी तारी हो, अगर तंदुरुस्ती तारी हो, अगर मर्ज हम पे आ जाए, अगर फकीरी हम पे आ जाए, अगर सर्वती हम पे आ जाए, सर्वतमंदी आ जाए, हर एक हालत पे हम राजी रहते हैं। यहां बंदा के हर हालत पे राजी रहता है, मजहरे इरादा खुदा बन जाता है, मजहरे आईने खुदा बन जाता है कि अमली तौर पे अपने इरादे को मुकद्दम रखता ही नहीं। कुरान करीम में अगर आप देख लें, ज़्यादा जामिया कबीरा ने भी इसी जुमले को नकल किया है, कुरान करीम ने भी इसी जुमला जुमले को नकल किया है, ला यस्बिकूनहू बिलकौल, इबादहुल मुकरमीन, वो करामत वाले बंदे हैं, ला यस्बिकूनहू बिलकौल वहुम बि अम्रिही यामलून, वो अपने कौल को, अपने इरादे को मुकद्दम रखते ही नहीं खुदावंदे आलम के इरादे पे और उसके हुक्म पे अमल बजा लाते हैं, नहीं रखते अपने। बस जनाबे जाबिर ने अपने रास्ते को मुअय्यन किया हुआ है कि मुझे मर्ज ज्यादा पसंद है जिंदगी से, लेकिन जनाबे जाबिर के इमाम क्या फरमाते हैं कि मर्ज आ जाए, तंदुरुस्ती आ जाए, जो खुदा की मर्जी हो उस पे, कुल इन्न सलाती व नुसुकी व महयाया व ममाती, कह दो मेरी नमाज, मेरे अमाल, मेरी जिंदगी, मेरी मौत लिल्लाह रब्बिल आलमीन, मेरे लिए नहीं, मेरी इनमें से कोई चीज नहीं, मेरा 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 मेरी कोई नजर नहीं कि मेरा ये रास्ता है ताकि मैं खुदा वंदे आलम को कहूं कि ये महफूज रहे मेरे। बंदा बंदे की मजाल क्या? अगर आप, मेरे ख्याल से सूरह आल इमरान की 8वीं आयत है, 8वीं या 9वीं, देख लीजिए, देख लीजिएगा आप, रब्बना ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमतन। अरबी में एक इसमें मारिफा है, एक इसमें नकरा है। इसमें मारिफा यानी ये रहमत, अगर रहमत पे अलिफ लाम आता तो रासिखून फिल इल्म खुदा को मुअय्यन करके देते कि ये रहमत हमें चाहिए। जब अलिफ लाम ना आए तो मिसाल के तौर पे मैं कहूं ये शहर, ये इस शहर से मुराद क्या है, लाहौर। अगर मैं कहूं शहर, एक शहर में रहता हूं, तो आपका सवाल होगा कौन से शहर में, बस ये मारिफा नहीं हुआ, शहर में रहता हूं। जब ये इस शहर में रहता हूं तो मारिफा हुआ। रासिखून फिल इल्म ने कहा हमें रहमत चाहिए, ये नहीं कहा ये रहमत चाहिए। बताना क्या चाहते हैं कि बंदों की क्या मजाल, मजहर इरादा खुदा की क्या मजाल के खुदा तुझे मुअय्यन करके ये रहमत बताए कि ये रहमत हमें चाहिए। मजहर इरादा खुदा मुअय्यन करके खुदावंद आलम के हुजूर आता है तो मुअय्यन करके रहमत नहीं बताता कि ये रहमत हमें चाहिए। ये बंदगी का उसूल नहीं। बंदगी का उसूल क्या है, खुदावंद आलम सिखा रहा है कि इय्याक नअबुदु, अपने इरादे को फना कर दे, अपनी अना को फना कर दे ज़ात खुदावंद आलम में। और यह होगा कैसे, मुस्तहबात के करीब होने के जरिए वो अना पॉजिटिव बनेगी, और मुस्तहबात जब इंसान अपने ऊपर वाजिब कर दे तो वो अना खत्म ही हो जाएगी, फना ही हो जाएगी। मिसाल हदीसे कुस्सी है, दो हदीसे कुस्सियां हैं, गौर से सुनिएगा। रसूल अकरम फरमाते हैं मा ज़ाल अब्दी यतकर्रब इलैह, हमेशा मेरा बंदा मेरे करीब होता है बिल नवाफिल, नवाफिल के करीब होने के जरिए। हत्ता उहिब्बहू, यहां तक कि मैं उससे दोस्त न रख लूं, जब मैं उसे दोस्त रखता हूं तो मैं उसके कान बन जाता हूं जिसके जरिए वो सुनता है, मैं उसकी आंख बन जाता हूं जिसके जरिए वो देखता है, मैं उसके हाथ बन जाता हूं जिसके जरिए वो अमल अंजाम देता है। यहां गौर से सुनिएगा, यहां बंदा वो और खुदा साथ ही साथ हैं, मैं उसकी आंख बन जाता हूं जिसके जरिए वो देखता है, मैं उसकी जुबान बन जाता हूं जिसके जरिए वो बोलता है। ये वो बंदा जो नवाफिल के करीब हुआ, एक वो बंदा जो नवाफिल को अपने ऊपर वाजिब कर देता है। कहा मा ज़ाला अब्दी यतकर्रब इलैय बिन बिल फराइज, हमेशा मेरा बंदा मेरे करीब होता है नवाफिल को अपने ऊपर वाजिब करने के जरिए। एक नवाफिल करबला में वाजिब किया इमाम हुसैन अलैहिस्सलाम ने, मुस्तहब नमाज को इमाम हुसैन ने वहां पढ़ा जहां तीरों की बरसात हो रही थी। जब बंदा नवाफिल को अपने ऊपर वाजिब कर दे, जब ज़ैनब सलामुल्लाह अलैहा उस आलम में नमाज शब को पढ़ रही हों जहां बच्चे गुम हैं खेमों से, जवान अपने कत्ल हुए पड़े हैं, उधर बंदा क्यों पढ़ता है, क्योंकि उसकी अना फना हो जाती है ज़ाते खुदावंदे आलम ने, उसका वो मजहर इरादा खुदा बन जाता है। तभी खुदावंद आलम उस बंदे के लिए फरमा रहा है कि हमेशा मेरा बंदा मेरे करीब होता है नवाफिल अपने ऊपर वाजिब करने के जरिए। गौर से सुनिएगा, जब मैं उससे मोहब्बत उस वक्त मैं उससे मोहब्बत करने लगता हूं, मैं आंख बन जाता हूं जिसके जरिए मैं देखता हूं, मैं कान बन जाता हूं जिसके जरिए मैं सुनता हूं। यहां कोई बंदे का नाम नहीं, यहां बंदे का कोई नाम नहीं। पहली हदीस में क्या था, मैं उसके कान बन जाता हूं जिसके जरिए वो सुनता है, यहां मैं आंख बन जाता हूं जिसके जरिए मैं देखता हूं, मैं कान बन जाता हूं जिसके जरिए मैं सुनता हूं। यहां कोई बंदे का नाम और निशान नहीं। दो जुमले हैं, रिजन बेकजा एक तस्लीम अमरिक ला माबूद सिवाक, ये जुमला भी सही, अगर इसके शुरू में अना लगा दें ये भी जुमला सही है। अन रिजन बे कजा एक तस्लीम अमरक ला माबूद सिवाक, बंदे ने क्या कहा, अन रिजन बे कजा एक कहा या रिजन बे कजा एक कहा, बंदे दोनों जुमले सही हैं, लेकिन अना कहा ही नहीं, अना को खत्म कर दिया। उस मकाम पे बंदा मजहर इरादा खुदा है, मर्जी खुदा है। या अय्यतुहन नफ्सुल मुतमइन्ना, ए नफ्से मुतमइन्ना, ارجی الی ربک، پلٹا اپنے رب کی جانب۔ عبدالرزاق کاشانی عارف ہیں۔ عبدالرزاق کاشانی کہتے ہیں کہ اگر آپ کو کوئی دوست کہے ولیمے کے لیے، کہ ولیمہ جو ہے ولیمے کے لیے بلائے، اور وہ شریف النفس ہو، با اخلاق ہو، بہت پہلے سے جانتے ہوں آپ، مشکل سے اس کی شادی ہوئی ہو، اگر آپ کو وہ دعوت دے ولیمے کے لیے جب دعوت دے، تو آپ وہ ہوں گے جو اس دوست کی خوشی کے لیے جائیں گے، ولیمے کے لیے نہیں جائیں گے، دوست خوش ہوا ہے میرا۔ بعض لوگ ایسے ہوتے ہیں جو ولیمے کے لیے جاتے ہیں، اس دوست کی خوشی کے لیے نہیں جاتے۔ خداوند عالم کہہ رہا ہے کہ بندہ میری طرف آ، نفس مطمئنہ ہے جو ولیمے کی طرف نہیں جاتا، بلکہ خداوند عالم کی طرف خوشنودی ہے، خداوند عالم کی طرف جاتا۔ یا ایتھا النفس المطمئنہ، اے نفس مطمئنہ، ارجی الی ربک، پلٹا اپنے پروردگار کی جانب، ولیمے کے لیے نہ، ارجی الی ربک راضیتا مرضیہ، بندے کی رضایت بھی شامل ہے، خداوند عالم کی رضایت بھی شامل ہے، یہاں دونوں طرف سے رضا شامل ہے۔ قل ان کنتم تحبون اللہ، صرف بندے کا راضی ہونا کافی نہیں، بندہ بھی راضی ہو، خداوند عالم بھی کیا ہو، راضی ہو۔ قل ان کنتم تحبون اللہ، اگر تم کہہ دو، اگر تم خدا سے محبت رکھتے ہو، فتبعونی، میری پیروی کرو، یحببکم اللہ، خدا بھی تم سے محبت کرے گا۔ بس رضایت بندہ کافی نہیں، یہاں سے خدا کی رضایت بھی شامل ہو۔ خدا کی رضایت شامل کب ہوتی ہے؟ جب بندہ اپنی انا کو فنا کر دے ذات خداوند عالم میں۔ اور ائمہ علیہ السلام، کیوں علی کا ذکر عبادت ہے؟ کیونکہ مظہر ارادہ خدا ہیں، اپنی انا کو فنا کر دیا ہے ذات خداوند عالم۔ سنتے ہوں گے جملہ آپ کے، جنگ صفین میں جنگ ہو رہی تھی، امام علی علیہ السلام بار بار کس کی طرف دیکھ رہے ہیں؟ آسمان کی طرف۔ ابن عباس نے کہا کہ جنگ جاری ہے، آپ اوپر کیوں دیکھ رہے ہیں؟ کہا نماز کا وقت دیکھ رہا ہوں کہ ہوا یا نہیں۔ کہا بعد میں پڑھ لیں گے۔ امام نے کیا فرمایا؟ یہ نوافل اپنے اوپر واجب کیے ہوئے تھے بندے نے، وقت پہ نماز پڑھنی ہے، نوافل یہ مستحب ہے، وقت پہ نماز پڑھنا مستحب ہے، لیکن بندہ بار بار دیکھ رہا ہے، کیونکہ بندہ کون سا ہے جس نے اپنے اوپر واجب کیا ہوا ہے نماز کو، مستحبات کو واجب کیا ہوا ہے۔ کہا کہ بعد میں پڑھ لیں گے، تب یہ نہ کہا کہ میری یہ پوری جنگ، بلکہ کہا ہماری یہ پوری جنگ اس نماز کے لیے ہے۔ اپنی انا کو فنا کر دیا، کس میں؟ گم کر دیا، کس میں؟ میں کو گم کر دیا، ہماری میں، جناب زینب سلام اللہ علیہا اپنے بھائی کے لاشے پہ آتی ہیں اور کہتی ہیں خدایا ہماری قلیل سی قربانی قبول فرما، اپنی میں کو گم کر ڈالا، کس میں؟ ہماری میں۔ یہ کب انسان میں کو گم کرے گا؟ عباد الرحمن، رحمان کے بندے وہ ہیں، الذین یمشون علی الارض ہونا، جو زمین پہ چلتے ہیں انکساری سے، جن کی رفتار، جن کا سلوک انکساری ہے۔ انکساری نہ ہو، قرب خدا حاصل نہیں ہوتا، انکساری نہ ہو، قرب خدا حاصل ہی نہیں ہوگا، عاجزی نہ ہو، تواضع نہ ہو، کرامت خدا ملتی نہیں۔ حدیث قدسی ہے، یا داؤد، اے داؤد، لوگوں میں سے خدا کے نزدیک تر متواضعین ہیں، عاجزی والے ہیں، انا کو ختم کرنے والے ہیں، اور خدا سے دور تر وہ لوگ ہیں جو تکبر میں مبتلا ہیں۔ متکبر خدا سے دور ہو ہی نہیں سکتا۔ بس عبادت کے لیے سب سے پہلے چاہیے کیا؟ معرفت۔ اور معرفت کا ذمہ کس نے اٹھایا؟ خداوند عالم نے اپنی ہستیوں کو بھیج کے۔ بس الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، یہاں تک معرفت جاری تھی۔ ایاک نعبد میں خداوند عالم کہہ رہا ہے کہ ادب بندگی سیکھ لے، ادب سیکھ لے۔ ادب سے مراد کیا تھی؟ کہ تو کیا چاہ خدا سے، اور خدا تجھ سے کیا چاہتا ہے۔ یہاں یہ بتایا کہ خدا کیا تجھ سے چاہتا ہے؟ اپنی انا کو فنا کر دے، فقیر ہو جا، عاجز بن جا، خاشے بن جا، متواضع بن جا، مظہر ارادہ خدا بن جائے، نفس مطمئنہ بن جا، یہ سارا کچھ بن جا۔ ایاک نعبد و ایاک نستعین، اے بندہ میری عبادت میں میری مدد کا ہی محتاج ہے، آتا تو ہے میری عبادت کے لیے، لیکن اس کے لیے بھی مدد مجھ سے طلب کر، مدد مجھ سے مانگ۔ ایاک نستعین، ہم تجھی سے مدد چاہتے ہیں۔ یہاں تک بات ختم ہو گئی ادب بندگی کے ایک حصے کی، کہ خداوند عالم تجھ سے کیا چاہتا ہے۔ اس کے بعد خداوند عالم کہہ رہا ہے کہ اب تو مجھ سے کیا چاہ، اب مجھ سے کیا چاہ تو، وہ میں بتاتا ہوں تجھے۔ اہدنا الصراط المستقیم، اس سے مال نہ مانگ، اس سے دولت نہ مانگ، صراط مستقیم مانگ۔ اگر قرآن کریم میں آپ نگاہ ڈال کے دیکھ لیں، قرآن کریم یہ کہتا ہے کہ صراط مستقیم یعنی عصمت، راستہ عصمت، معصوموں کا راستہ، صراط مستقیم نہیں، صراط عصمت، معصوموں کا راستہ۔ بس خداوند عالم نے چاہا۔ اب سوال آپ کا یہ ہوگا، مال نہ مانگے ہم، زندگی کیسے گزرے گی؟ اولاد نہ مانگے ہم، دولت نہ مانگے، مانگے کیا پھر؟ مال مانگ، لیکن دائرہ کس کا ہو؟ صراط مستقیم کا، صراط مستقیم میں رہ کے مال مانگ۔ اولاد مانگ، لیکن صراط مستقیم کے دائرے میں رہ کے۔ جناب زکریہ جب جناب مریم کے پاس آئے اور دیکھا کہ بے موسمی پھل پڑے ہوئے ہیں، تو خداوند عالم سے سوال کیا کہ اے خدا، اے بے موسمی پھل عطا کرنے والے، مجھے بھی بے موسمی اولاد عطا فرما۔ جناب زکریہ نے وہاں دعا کی، حبلی من لدنک ذریتن طیبہ، مجھے اپنی طرف سے پاکیزہ اولاد عطا فرما۔ طیبہ کسے کہتے ہیں؟ طیبہ عربی میں خوشبو کا معنی ہے، طیبہ کا معنی خوشبو ہے، خوشبو۔ خوشبو کی تعریف کیا ہے؟ خوشبو جو مالک کو سرور دے، ایسی چیز جو مالک کو سرور دے، لگانے والے کو کیا دے؟ سرور دے، خوش کرے، خوش کر دے۔ جب لگاتے ہیں تو خوش ہو جاتے ہیں، دوسرے بھی کیا ہو جاتے ہیں؟ اس خوشبو سے خوش ہو جاتے ہیں۔ یہ نہ کہا بیٹا دے، یہ نہ کہا بیٹی دے، بلکہ ذریتن کے ساتھ قید لگائی، طیبہ کی، صراط مستقیم کی قید لگائی، ذریتن طیبہ، اے خدا ایسی اولاد عطا فرما جس سے تو راضی رہے، مالک راضی رہے، ایسی خوشبو دے جس سے مالک سرور میں رہے، مالک۔ ذریتن طیبہ، خداوند عالم یہ کہہ رہا ہے کہ جو بھی مانگ اس کے دائرے میں مانگ، صراط مستقیم کے دائرے میں مانگ۔ صراط مستقیم قرآن کی نظر میں، قرآن کی نظر میں ایسا راستہ ہے جس میں نہ جانتے بوجھتے ہوئے غلطی ہوتی ہے، نہ اشتباہن غلطی ہوتی ہے، نہ عمدن غلطی ہوتی ہے، نہ سہون غلطی ہوتی ہے۔ ایسا راستہ جہاں کوئی غلطی کا امکان ہی نہیں، نہ عمدن نہ سہون۔ مثال کے طور پہ آپ جا رہے ہوں اسلام آباد، ٹھیک ہے، موٹر وے پہ آپ گئے، آپ سے اگر غلطی ہو جاتی ہے، سہون آپ سے غلطی ہو جاتی ہے اور راستے سے تھوڑا سا بھٹک جاتے ہیں، پہنچ سکیں گے اسلام آباد؟ کبھی نہیں۔ اگرچہ تم غلطی کرو خداوند عالم، سہون، تو خداوند عالم کوئی سزا نہیں دے گا، لیکن صراط مستقیم سے ہٹ جاؤ گے، صراط مستقیم سے ہٹ جاؤ گے۔ بس صراط مستقیم انبیاء کا راستہ ہے۔ قرآن کریم میں اگر آپ یاسین والقرآن حکیم انک لمن المرسلین علی صراط مستقیم، رسول تم صراط مستقیم پر ہو۔ نوح ابراہیم کے بارے میں کہا ہدیناہم الی صراط مستقیم، ہم نے انہیں صراط مستقیم کی ہدایت دی۔ ایسا صراط مستقیم جہاں کوئی غلطی کا امکان ہی نہیں، نہ سہون نہ عمدن۔ بس صراط مستقیم خداوند عالم کہہ کیا رہا ہے کہ اے انسان تو دعا مانگ, کیا مانگ؟ ایسا راستہ مانگ جس میں تجھ سے نہ سہون غلطی ہو نہ آمدن غلطی ہو, نہ سہون غلطی ہو سکے نہ آمدن غلطی ہو سکے. ہدایت کتنی قسموں کی ہے, اہدنا الصراط المستقیم, ہماری ہدایت کر سیدھے راستے کی. ہدایت تین قسموں کی ہے, ہدایت تکوینی ہے عام, ہدایت تکوینی عام ہے, ہدایت تشریعی ہے اور ہدایت تکوینی خاص ہے. ہدایت تکوینی عام کیا ہے؟ ہر مخلوق کے اندر خداوند عالم نے ایسی قوت رکھ دی جس کی وجہ سے وہ کمال تک پہنچ سکے. بغیر پڑھے ہوئے فطرت انسان توحیدانہ رکھ دی. فطرت کے لیے کسی اسکول کی ضرورت نہیں کہ آپ فطرت کو سیکھنے جا رہے ہیں, کہیں کہ اسکول میں جا رہا ہوں فطرت کو سیکھنے کے لیے. نہیں نہیں نہیں, تعلیم اور تعلم کی کوئی ضرورت نہیں. ہر ایک کے اندر ایسی قوت رکھ دی. بچہ اس جہاں میں آیا, ماں کو کیسے جانتا ہے حالانکہ اس نے کوئی ماں کی تصویر نہیں دیکھی؟ کس نے اسے سمجھایا؟ شہد کی مکھی, ایک شہد کی مکھی اگر پھول سے رس چوس جائے, دوسری شہد کی مکھی آتی ہے, پتہ اسے چل جاتا ہے کہ اس پھول سے رس چوسا ہوا ہے, اب میں مجھے تلاش کرنا چاہیے دوسرا پھول. کس نے اسے تعلیم دی؟ جب یہاں بہار کا موسم آتا ہے, روس میں ٹھنڈ ہوتی ہے, تو روس کے پرندے ہجرت کرتے ہیں اور پاکستان میں آتے ہیں. جب یہاں سے بہار گزر جاتا ہے اور گرمی آتی ہے, پھر روس کے پرندے واپس چلے جاتے ہیں روس. کس ہستی نے بتایا کہ یہ راستے روس کی طرف جا رہے ہیں, یہ راستے پاکستان کی طرف جا رہے ہیں؟ کیوں نہیں بھٹکتے؟ ایک سمندر کی مچھلیاں دوسرے سمندر میں ہجرت کرتی ہیں ایک موسم میں, دوسرے موسم میں اسی سمندر میں واپس آ جاتی ہیں. کس نے تعلیم دی انہیں؟ فرعون نے سوال کیا جناب ہارون اور جناب موسیٰ سے, فمن ربکما, تمہارا رب کون ہے؟ قال, انہوں نے جواب دی, جناب موسیٰ نے جواب دیا, ربنا الذی آتی کل شیء خلقہ, ہمارا پروردگار وہ ہے جو ہر چیز کو خلقت عطا کرتا ہے. ثم ھدا, پھر کمال تک پہنچانے کے لیے اسے ہدایت بھی کرتا ہے. یہ ہے مالک کی, اس کا ہی شکر ہم بجا نہیں لا سکتے. حق کے شکر یہاں ہی ہم بجا نہیں لا سکتے. ہدایت تکوینی عام ہر ایک کے لیے, رہنے کا ڈھنگ سکھا دیا خداوند عالم نے ہر ایک کو. اس کے بعد انسانوں کے لیے آئی ہدایت تشریح, حلال حرام قانون. قانون کس کے لیے آیا؟ کیوں آیا قانون؟ کیونکہ خلیفہ الہی تھا. علم کا مرکز کون تھا؟ یہ انسان, خلیفہ الہی تھا. اس وجہ سے قانون آیا اس کے لیے کہ یہ حلال ہے, اس کو اپنا, اس کو کھا, اس کو استعمال میں لا, اس پہ عمل کر, اور یہ حرام ہے, اس سے رک جا, اس سے پرہیز کر, اس سے اجتناب کر. بس ہدایت تشریعی آئی. ہدایت تشریعی سے مراد کیا ہے؟ اگر عام زبان میں آپ پوچھنا چاہیں, مراد ہے راستہ دکھانا, راستہ دکھانا, حلال اور حرام کو بتانا. اس کے بعد آ جاتی ہے ہدایت تکوینی خاص. راستہ دکھانا نہیں, امام ہاتھ پکڑ کے راستے پہ پہنچائے. ہدایت تکوینی, نبی ہاتھ پکڑ کے اس راستے پہ پہنچائے. رسول کو کہا, خذ من اموالہم صدقہ, اے رسول ان کے مالوں سے صدقہ لے تاکہ خدا ان پہ راضی ہو. رسول کی کوشش ہوتی ہے کہ وہ انسان کو رضایت خدا, قلعہ خدا میں داخل کرے, قلعہ خدا میں داخل کرے. بس ہدایت تکوینی عام ایک ایسی استدعا جو انسان کو, جس میں پڑھنے پڑھانے کی کوئی ضرورت نہیں ہوتی, انسان کے اندر رکھ دی ہے تاکہ انسان ہدف تک پہنچے. ہر مخلوق اپنے ہدف تک پہنچے. شہد کی مکھی کا ہدف کیا ہے؟ کہ وہ شہد بنائے. کس کے لیے شہد بنائے؟ حضرت انسان کے لیے, اس خلیفے کے لیے. ہر چیز انسان کے علاوہ انسان کی خدمت میں مصروف ہے. ہر چیز, فرشتے مصروف ہیں انسان کی خدمت میں, حتیٰ کہ اگر مبالغہ آرائی نہ ہو جائے. عرفا کہتے ہیں کہ شیطان بھی انسان کی خدمت کے لیے آیا ہے. اگر شیطان نہ ہوتا, وسوسہ شیطان نہ ہوتا, تو خیر کی پہچان ہوتی. خیر کی پہچان ہو کہاں سے, شر ہو. بس شر کا ہونا ضروری ہے تاکہ انسان خیر کی پہچان کرے. بس اہدنا الصراط المستقیم, خداوند عالم نے ہمیں ہدایتیں کون کون سی عطا فرمائیں. ہدایت تکوینی عام, ہدایت تشریح جو صرف انسان کے لیے, ہدایت تکوینی خاص عام ہر ایک کے لیے. اس کے بعد صرف راستہ نہیں دکھایا, راستے تک پہنچانے کے لیے انبیاء ائمہ بھیجے. بس ذہن میں رکھیے گا, ید اللہ, عین اللہ, وجہ اللہ, خود بھی وجہ اللہ ہے, دوسرے کو بھی وجہ اللہ بنائے. تبھی علامہ طباطبائی فرماتے ہیں کہ امام کا کام کیا ہے, امام کی تعریف کیا ہے. امام ایسے راہبر کو کہتے ہیں جو عالم ملکوت تک خود پہنچا ہوا ہو اور اپنے ماننے والے کو عالم ملکوت تک پہنچائے, راستے تک پہنچائے. لو لل حجتو, اگر حجت نہ ہو اس زمین میں, لساخت الارض باہلہا, زمین اپنے رہنے والوں کو نگل لے. بس فیض الہی تک پہنچانے کے لیے حجت کا ہونا ضروری ہے. بس حجت ایک دفعہ فیض الہی کو دکھائے یہ کافی نہیں, حجت فیض الہی تک پہنچائے بھی. بس خداوند عالم نے بڑی کرامت کی انسان پہ, بڑی کرامت کی کہ ہدایت دی, رحمانیت بھی دکھائی, رحیمیت بھی دکھائی. رحمانیت یعنی لوازمات ہدایت بھی دیے, بچے کو سنبھالنے والی ماں دی. بچے کے پاس ماں نہ ہوتی تو کیسے گزرتی اس بچے کی. بچے کو اگر سنبھالنے والا نہ ہوتا کوئی, اس بچے کی گزر سکتی تھی؟ نہیں. لوازمات ہدایت بھی فراہم کیے, ہدایت بھی فراہم کی. بس ایک بڑا ذمہ اٹھایا رحمان اور رحیم نے تاکہ یہ انسان پہنچے کہاں. یہ انسان پہنچے کہ ایاک نعبد, اپنی انا کو فنا کر دے, مظہر ارادہ خدا بن جائے. مظہر ارادہ خدا اس کا ہدف ہے. بس مقام کیا ہے اس جہاں میں انسان کا؟ مقام ہے خلیفہ الہی, خلیفۃ اللہ ہے وہ. یہ اس کا مقام ہے, یہ اس کی پوسٹ ہے. اور ہدف کیا ہے؟ ہدف یہ ہے, وما خلقت الجن والانس الا لیعبدون, عبادت کریں. عبادت فرع معرفت ہے. عبادت سے پہلے کیا ہونی چاہیے؟ معرفت. معرفت کن کی حاصل کریں؟ تاکہ خداوند عالم کی معرفت ہو, مظاہر اسماء حسنہ کی. بس مظاہر اسماء حسنہ ہونا ضروری ہے, تبھی قرآن کریم نے انبیاء اور ائمہ کی سیرت پہ بڑی تاکید دی ہے, بڑی تاکید کی ہے. وصلی اللہ علی محمد وآلہ الطیبین الطاہرین.